यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा स्वागत छ, म उमा शर्मा। शुरूमा प्रमुख समाचार। तामाङ समुदाय आज आफ्नो नयाँ वर्ष एवं सुनाल लोसार पर्व मनाउँदै शेर्पा समुदायको ग्वाल्पो लोसार पनि आजै। लोसार पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभकामना व्यक्त। अव्यवस्थित मानव गतिविधिले काली गण्डकी नदी दुर्गन्धित बन्दै र चीनमा बेलायती प्रसारण संस्था बीबीसीको प्रसारणमाथि प्रतिबन्ध। अब समाचार विस्तारमा। तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम लोसार अर्थात नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन्। आज 2148 ग्वाल्वो लोसार पर्व पनि मनाइँदैछ। मञ्जुश्री पात्रो अनुसार आजदेखि 2857 वर्ष शुरू भई मुसा वर्ष शुरू गरी गाई वर्षमा प्रवेश हुनेछ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोड़ा, भेड़ा, बाँदर, चरा, कुकुर र सुंगुर गरी 12 वर्गमा सोनाम लोसारलाई विभाजन गरिएको छ। सोनामका 12 वर्ष पशु पंक्षीको नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो। यसै गरी शेर्पा समुदायले नयाँ वर्षका रूपमा 2148 ग्वाल्वो लोसार मनाउँदैछन्। शेर्पा समुदायले यो वर्ष गोरू वर्षका रूपमा मनाउँदैछन्। यस वर्ष लोसार पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र अमूल्य सम्पदा भएको बताउनु भएको छ। लोसार पर्व 2077का अवसरमा शुभकामना सन्देश दिनुहुँदै वहाँले विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यी चाडपर्वले दिएको स्पष्ट पार्नुभयो। राष्ट्रपतिले लोसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ। जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नुभएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गर्नुभएको हो। स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीमा काम गर्नका लागि शुभकामना समेत दिनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले नेपाललाई डिजिटल बनाउने अभियानमा आफू लागि परेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित दोलखाली पत्रकारहरूसँगको छलफल कार्यक्रममा मन्त्री गुरूङले विद्यालय, स्वास्थ्य चौकी, कृषि फर्म लगायतका क्षेत्रहरूलाई इन्टरनेटको माध्यमबाट परिचालन गर्ने व्यवस्था गरिने र नेपालभर इन्टरनेटको सुविधा उपयोग गर्न पाउने अवस्था ल्याउन आफू लागि परेको बताउनुभयो। कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको अध्ययन अनुसार कोरोनाका कारण अधिकांश उद्योग नोक्सानमा रहेको तथा अध्ययनमा सहभागी उद्योगमध्ये 16.22% मात्र नाफामा रहेको बताइएको थियो। मानवीय गतिविधिका कारण पछिल्लो समय काली गण्डकी नदी दुर्गन्धित बन्दै गएको छ। अव्यवस्थित घाट र बजारबाट निस्कने फोहोर जथाभावी रूपमा नदीमा मिसाइदा काली गण्डकी नदी प्रतिदिन प्रदूषित बन्दै गएको हो। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
फलेवास नगरपालिका 3 नुवाराका कुलप्रसाद तिवारी 70 वर्षको पुग्नुभयो। उहाँ कालीगण्डकी नदी किनारमा रहेको मोदीबेनी घाटसँग 12 वर्षको उमेरदेखि परिचित हुनुहुन्छ। मोदीबेनी हिजो भन्दा आज झन बिग्रिएको तिवारीले अनुभव गर्नु भएको छ।
12 वर्षदेखि
ऱ्याफ्टिङका लागि पनि यो नदी देशभर चर्चित छ। मुस्ताङको दामोदर कुण्डबाट बग्ने कालीगण्डकी नदी मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीका विभिन्न बजार क्षेत्रबाट निस्किने फोहोरले प्रदूषित हुँदै गइरहेको छ। मुडीकुवाका शोभा खरगौडेल।
मुक्तिनाथबाट बगेर आएको पवित्र नदी माथिबाट आउने पर्यटकहरूलाई पनि यसले वातावरण अलिक दुर्गन्धित बनाएको।
धार्मिक र पर्यटकीय महत्व बोकेको कालीगण्डकी नदीले आसपासका जिल्लाहरूको खेतीपाती सिंचाई गर्न सहयोग गरिरहेको छ। कतिपय गाउँमा लिफ्ट मार्फत पानी तान्ने गरिएको छ। बहुआयामिक महत्व बोकेको कालीगण्डकीले किनारमा रहेका घाटमा पोरिने लास यत्र तत्र लागेका मानव कंकाल बजारको फोहोर बोक्दै आए पनि यसको महत्व जोगाउन कसैले चासो दिने गरेका छैनन्। बागलुङको जैमिनी नगरपालिका साथ जैदीका नगेन्द्र गिरी,
म्याग्दीको फोहोर त्यसपछि कुस्म बागलुङ जताततैबाट फोहोर मिसाउँदाखेरि कालीगण्डकी एकदम दुर्गन्धित भयो। ठाउँ ठाउँमा आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो व्यवस्था गर्यो भने दुर्गन्धित हुनबाट बचाउन सकिन्छ। नदी यहाँका जो म्यानेजमेन्ट हुन् तिनले चाहिँ अब राम्रोसँग काम नगरिदिएको हुनाले यस्तो भएको।
आधा दर्जन स्थानीय तहले फोहोर विसर्जनको थलो कालीगण्डकी नदीलाई बनाइरहेका छन्। कालीगण्डकी नदीको बारेमा अध्ययन गर्दै आउनुभएका पृथ्वी नारायण क्याम्पस पोखराका उप प्राध्यापक कृष्ण प्रसाद उपाध्याय,
कालीगण्डकीमा शब्दहनको अवस्था चाहिँ अव्यवस्थित छ, त्यसलाई व्यवस्थित गर्नको लागि विद्युतीय शब्दहन स्थल निर्माण गर्नुपर्ने हुन्छ। विभिन्न किसिमका फोहोर मैलाहरू जुन छन् तिनलाई व्यवस्थापन गर्नको लागि स्थानीय सरकार नै लाग्नुपर्छ, तटीय क्षेत्रका समुदाय नै लाग्नुपर्छ।
संरक्षण कर्मीहरूले चिन्ता व्यक्त गरे पनि कालीगण्डकीको संरक्षणमा स्थानीय सरकार तथा सरकारवालाको आँखा पुगेको छैन। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
अब बाँकी समाचार। पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाड़ी तथा हिमाली भूभागमा हल्का हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीको प्रभावले आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाड़ी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद वरूण पौडेलले जानकारी दिनुभयो। हाल देशको सुदूरपश्चिम प्रदेश र अन्य केही पहाड़ी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। संखुवा सभामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा मकालु तीन हेदाङ नाका 42 वर्षीय खडक बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। गम्भीर घाइते भएकी प्रेम कुमारी राईको उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिनुभयो। अहिले स्थानीयवासीले खादबारी बेसीमा सड़क अवरूद्ध समेत पारेका छन्। कञ्चनपुर जिल्लामा पछिल्लो समय अर्ग्यानिक तरकारी खेती फस्टाउँदै गएको छ। रासायनिक मलको सहज उपलब्धता नहुने र रासायनिक मलको नकारात्मक असरबारे जानकारी पाएपछि कञ्चनपुरका किसान पछिल्लो समय अर्ग्यानिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका हुन्। कञ्चनपुरबाट संवाददाता कृष्ण साउदको रिपोर्ट।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अर्ग्यानिक तरकारी खेती गरिरहेका कृषकले सरकारले अर्ग्यानिक खेतीको विस्तार र उपभोक्ताहरूमा महत्व बुझाउन सहयोग गर्नुपर्ने बताउनु भएको छ। साथै उहाँले रोजगारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता समेत हटेको बताउनु भएको छ।
सरकारका निकायहरूले हामीलाई यसरी अर्ग्यानिक खेतीमा अलिकति सहयोग गर्यो भने अर्ग्यानिक खेतीलाई हामी सफलतापूर्वक चाहिँ सम्पन्न गर्न सक्छौँ जस्तो लाग्दछ।
यसरी हामीले घरमै रोजगारी पाएको छौँ आफ्नो।
कृष्णपुर नगरपालिकाको करिब 60% जनसंख्या कृषिमा आश्रित रहेकाले उनीहरूलाई आत्मनिर्भर बनाउन एक ओडा एक उत्पादन कार्यक्रम लागू गरिएको कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताउनु भएको छ।
तिनीहरूलाई आत्मनिर्भर बनाउनको निमित्त कृष्ण नगरपालिकाले अहिले एक ओडा एक उत्पादनको कार्यक्रम अघि सारेको छ। यस वर्ष पनि हाम्रो प्रत्येक ओडामा चाहिँ 3 लाख रुपियाँको दरले चाहिँ बजेट विनियोजन गरिएको छ।
कृषिलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाएर कृषिबाट नागरिकलाई आत्मनिर्भर बनाउने योजना अनुरूप कृषि र कृषकलाई प्राथमिकतामा राखिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर बताउनु भएको छ।
कृषिमा आत्मनिर्भर हुन र व्यावसायिक कृषिलाई प्रवर्धन गर्नको निमित्त हामीले कृषिका विभिन्न क्षेत्रहरूमा व्यवसायको अनुदान, प्राविधिक तालिम दिँदै सबै किसानहरूलाई सम्मानित पेसाको रूपमा कृषिमा लाग्नको निमित्त निकै कार्यक्रमहरू हामीले अगाडि सारेका छौँ।
नेपालमै बसेर कृषि व्यवसायबाट मनग्य आमदानी गर्न सकिने भएकाले वैदेशिक रोजगारीमा भविष्य देखिरहेकाहरूले एकपटक फेरि सोच्ने हो कि। कृष्ण सिंह साउद, रेडियो नेपाल, कञ्चनपुर।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी को फारम भर्ने अरे, हजुर पनि जानु पर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि केही अन्तर्राष्ट्रिय समाचार। चीनले बेलायती प्रसारण संस्था बीबीसीको चीनमा हुने अन्तर्राष्ट्रिय प्रसारणमाथि प्रतिबन्ध लगाएको छ। बीबीसीले कोरोना भाइरस र अल्पसंख्यक जातीय समुदाय वेद घुर मुसलमानहरूको विषयमा गरिएको रिपोर्टिङप्रति आलोचना गर्दै प्रतिबन्ध लगाएको हो। बीबीसीले चीन सरकारको यस्तो कदमप्रति असन्तोष व्यक्त गरेको छ। बेलायत सरकारले पनि गत महिना चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनको बेलायतमा हुने प्रसारण अनुमति रद्द गरेको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले मुलुकको पूर्वाधार खर्च बढ़ाउन आवश्यक कदम नचाल्ने हो भने चीनले अमेरिकाको भाग खाने बताउनु भएको छ। सिनेटरहरूसँग कोष समूहसँग छलफल गर्दै बाइडेनले अमेरिकाको पूर्वाधार क्षेत्रलाई पुनः ताजगी बनाउनुपर्ने बताउनुभयो। चीनिया राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्ता गरेको भोलिपल्टै अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो भनाई आएको छ। दुई राष्ट्रपति बीच पहिलो पटक भएको टेलिफोन वार्ता त्यति सौहार्दपूर्ण नभएको संचार माध्यमहरूले बताएका थिए। र अमेरिकाका डेमोक्राट सांसदहरूले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उहाँको गत जनवरीमा क्यापिटल हिलमा हिंसा भड्काएकोमा अभियोग नलगाउने हो भने उहाँले यस्तो काम फेरि नदोहोर्याउन सक्ने बताएका छन्। पूर्व राष्ट्रपति ट्रम्प विरूद्ध संसदमा महाअभियोग लगाउने नलगाउने विषयमा बहस भइरहेको छ। सो क्रममा डेमोक्रेटिक दलका छानबिनकर्ताहरूले प्रदर्शनकारीको बयान प्रहरी कर्मचारी गुप्तचर निकायका प्रतिवेदन पनि पेश गरेको छ। पूर्व राष्ट्रपति ट्रम्पका वकिलहरूले भने आफ्नो पक्षको भनाई राख्न बाँकी नै छ। तामाङ समुदाय आज आफ्नो नयाँ वर्ष एवं सोनाम लोसार पर्व मनाउँदै शेर्पा समुदायको ग्याल्बो लोसार पनि आजै। लोसार पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभकामना व्यक्त। अव्यवस्थित मानव गतिविधिले काली गण्डकी नदी दुर्गन्धित बन्दै र चीनमा बेलायती प्रसारण संस्था बीबीसीको प्रसारणमाथि प्रतिबन्ध। यो सँगै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।